Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplo Cha, Rexy Duituplo, Sat Megahertz.
सुर्खेतमा 100% चर्पीको पहुँच पुगेको क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयको दावी सरसफाईका लागि साझा र प्रभावकारी काम गर्नुपर्नेमा जोड
जुम्लामा अनसनर डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्यो केसीको स्वास्थ्य अवस्था जटिल बन्दै
बर्खायाम शुरू भएसँगै पश्चिम तराईका विभिन्न जिल्लामा सर्पदंशको बिगबिगी बढ्यो सर्पले डसेर बाँकेमा यो वर्ष 11 जनाले ज्यान गुमाए
र एभरेस्ट प्रिमियर लिग क्रिकेटका लागि काठमाडौँ किङ्सले युएका कप्तान रोहन मुस्ताफलाई अनुबन्ध गर्यो हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट मधुबन र सुन्तोषको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा आज साउन 1 गते देशभर साउने संक्रान्ति मनाइँदैछ सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठिक कर्कट रेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ कृषि प्रधान देशमा मानु खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलो मैलो पखाली घर परिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन छ असारे हिलोका कारण फैलन सक्ने रोगबाट जोगिन तो फाल्ने उद्देश्यले यो पर्व मनाउन थालिएको हो आज कागती निबुवा अम्बा अनार नास्पति आदि फलफूलहरू चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाग लुतो खटिरा जस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिने विश्वास गरिन्छ कुकुर डाइनो काग भलायो कुरिलो पानी सरो पुरेनी गलेनी लगायतका औषधीय वनस्पतिहरू बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टोबाट लुतो फ्याँक्ने चलन छ लुतो फ्याँक्दा नाङ्लो ठट्टाउने शङ्क फुग्ने घण्टा बजाउने ढिकी कुर्ने र एकछिन घरको ढोका बन्द गर्ने गरिन्छ
क्षेत्रीय अनुगमन तथा सुपरिवेशन कार्यालय सुर्खेतले 100% चर्पीको पहुँच पुगेको दावी गरेको छ जिल्ला सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठकमा कार्यालयले आर्थिक वर्ष 74-75 प्रगति प्रतिवेदन सार्वजनिक गर्दै कुल 72,883 घर दूरीमा घरायसी चर्पीको पहुँच 100% पुगेको जनाएको छ कार्यालयका सिनियर डिभिजनल इन्जिनियर आबिद हुसेनले खानेपानी सेवा उपलब्धता 91% पुगेको बताउनुभयो 65,975 घरदुरीमा खानेपानी सेवा उपलब्ध भएको उहाँको भनाइ छ यस्तै जिल्लामा 24 स्थानमा सार्वजनिक चर्पी निर्माण भएको र अझै केही स्थानमा निर्माण हुने क्रम जारी रहेको उहाँले बताउनुभयो बैठकमा जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलले विद्यालयको अवस्था बिजोक रहेको भन्दै विद्यालयबाटै सरसफाईको शुरूआत गर्नुपर्नेमा जोड दिनुभयो कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख दीप कुमार सुवेदीले सरसफाईको क्षेत्रमा काम गर्ने स्थानीय तह र गैर सरकारी संस्थाहरूको समन्वयका साथ योजनाहरू अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो बैठकमा प्रत्येक स्थानीय तहले एक एकवटा खानेपानीको आयोजना माग गर्ने वर्षायाममा विपदको जोखिम बढ़ी हुने हुँदा सतर्कता रहन सचेतना गराउने लगायतका 7 निर्णय भएका छन् बैठकमा पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापा चौकनी गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही जिल्ला वन अधिकृत हेमराज विष्ट लगायतले सुझाव दिनुभएको थियो
नेपाल चिकित्सक संघ सुर्खेत शाखाले जुम्लामा अनसनत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले आलटाल गरेको भन्दै आन्दोलनको घोषणा गरेको छ संघले एक विज्ञप्ति जारी गरी आजबाट आकस्मिक बाहेक सम्पूर्ण कर्णाली प्रदेशका सम्पूर्ण स्वास्थ्य संस्थाहरूले आकस्मिक बाहेक सेवा बन्द गर्ने जनाएको छ डाक्टर केसीको जीवन रक्षाको माग गर्दै संघले आन्दोलनबाट हुने असुविधाको जिम्मा सरकारले नै लिनुपर्ने दावी गरेको छ केसीले उठाएको मागहरू नागरिकको पक्षमा भएकोले सबै क्षेत्रले समर्थन गर्नुपर्ने संघको भनाई छ
सरकारले जुम्लामा अनसनत डाक्टर गोविन्द कृषिसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ। मन्त्री परिषदको बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज ब्रालको नेतृत्वमा 3 सदस्यीय वार्ता टोली गठन गरेको हो। वार्ता टोलीको सदस्यमा गृह र स्वास्थ्य मन्त्रालयका एक एकजना सहसचिव रहने भएका छन्। डाक्टर केसीले आफूले वार्ताको लागि पहल गर्दा पनि सरकारले व्यवस्था गरेको भन्दै माग सम्बोधन नभएसम्म जुम्ला नछोड्ने बताउनु भएको छ। 17 दिनदेखि आमरण अनसनमा रहनुभएका उहाँको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। यता आमरण अनसन र डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले विरोध जनाएपछि हिजोको संसद बैठक पनि स्थगित भएको छ। 2 पटकसम्म बैठक बसे पनि कंग्रेसका सांसदहरूले चिकित्सा शिक्षा विधेयकको समेत विरोध जनाएपछि साउन 3 गते बस्ने गरी बैठक स्थगित भएको हो। दोस्रो बैठकमा चिकित्सा शिक्षा विधेयकबारे शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले संसदलाई जानकारी गराउने भने पनि विरोधका कारण उहाँले सम्बोधन गर्न पाउनु भएन। सभामुख कृष्ण बहादुर महराले कंग्रेस संसदलाई पटक पटक बस्न आग्रह गरे पनि नमानेपछि बैठक साउन 3 गतेसम्मका लागि स्थगित भएको हो।
सर्पले डसेर दाङको तुलसीपुर उपमहानगरपालिका 8 असवाराका एक बालकको ज्यान गएको छ। हिजो घरमै सुतिरहेको बेला सर्पले डसेर 4 वर्षीय कमल विकको मृत्यु भएको छ। उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। सर्पले डसेर घाइते हुनुभएका कमलका दिदी 11 वर्षीय अनिता विकको भेरी अञ्चल अस्पताल बाँकेमा उपचार भइरहेको छ। सँगै सुतेका दिदी भाइलाई सर्पले डसेको आमा लक्ष्मी विकले बताउनुभयो।
यता बर्खायाम शुरू भएसँगै पश्चिम का विभिन्न जिल्लामा सर्पदंशीको बिगबिगे बढेको छ। बाँकेमा यो वर्ष 11 जनाले ज्यान गुमाएका छन् भने 129 जनाले उपचार लिएका छन्। दैनिक 8-10 जना सर्पदंशीका बिरामी आउन थालेपछि चिकित्सकहरूले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई सुझाव समेत दिएका छन्। सुनौ नेपालगंज सहकर्मी निश्चु जोशीले पठाएको यो रेडियो सामग्री।
पालीमै छुटेका थिए, खटियामै छुटेका थिए। एक नाति थियो, एक छोरा थियो, तिनै छुटेका। खटियामा खाइ चढे थियो, खटियामा टोक्थ्यो।
घरको पालीमा सुतिरहेको अवस्थामा कञ्चनपुरका करण महराकी श्रीमतीलाई सर्पले डस्यो। धनगढ़ीमा उपचार सम्भव नभएपछि उहाँलाई भेरी अञ्चल अस्पताल नेपालगंज ल्याइयो। धन्न समयमै अस्पताल पुगेकाले उहाँको ज्यान जोगियो। बर्खायाम शुरू भएसँगै प्रदेश नम्बर 5, 6 र 7 सर्पदंशको बिगबिगी बढेको छ। सर्पदंशका बिरामीको संख्या वात्तै बढेपछि भेरी अञ्चल अस्पतालमा छुट्टै वार्ड सञ्चालनमा ल्याइएको छ। अस्पतालका एनेस्थेसियोलोजिस्ट डाक्टर कृष्ण आचार्य:
हामी कहाँ 5 जना विषालु सर्प टोकेर चिकित्सा अवस्थामा बिरामी आउनुभयो। सर्पदंशका बिरामीलाई डेडिकेटेड उपचार गर्न छुट्टै वार्ड खोल्नुपर्ने भनेर चाहिँ महसुस भयो। त्यही अनुसार पहिलाको 1 वार्ड अहिले खाली छ, त्यसलाई चाहिँ अब सर्पदंश उपचार केन्द्र नै हामीले उपचार सुरु गरिसकेका छौँ।
सर्पले टोक्नासाथ अस्पताल लैजानुको साटो धामी झाँक्रीकोमा लैजाने गलत प्रवृत्तिका कारण कैयौंले अकालमै ज्यान गुमाउनु परेको छ। बर्दिया पाताभारका पल्टु सोनहा झाँक्रीको भर पर्दा आफ्नो साडो भाइको ज्यान गएको बताउनुहुन्छ।
पिसाब गर्न आएछन् आँगनमा, त्यतिखेर पानी परिराखेको थियो, टर्चा थिएन तिनको हातमा, होइन, त्यो टोकिसके खुट्टामा बेटाड्यो के त्यो खुट्टा बेटाडिसकेपछि के हो भनेर यस्तो खुट्टा फाल्दाखेरि सर्प क्या त्यहाँ। अनि अब हामीले त यतै आउनुपर्छ, हेर्नुहोस् नेपालगञ्ज हो कि टाढै छ हाम्रो घर, हेर्नुहोस् टोकेको राति गुरुले गर्दा चाहिँ हस्पिटल पुगाउँदा त्यहाँ बितेको।
गर्मी र बर्खायामको समयमा सर्पहरू चलायमान हुने भएकाले आवश्यक सावधानी अप्नाउनु पर्ने चिकित्सकहरू बताउँछन्। झुल लगाएर सुत्ने, घर वरपर सफा राख्न सकियो भने सर्पको जोखिमबाट बस्न सकिने डाक्टर आचार्यको सुझाव छ। मानिसको लापरवाहीले नै यस्ता घटना घट्ने गरेको उहाँको भनाइ छ।
राति चाहिँ भुइँमा सुतेको छ भने त्यो एउटा आफैमा एउटा चाहिँ मान्छेको तर्फबाट लापरवाही हो। यो सिजनमा र यो ठाउँमा भुइँमा सुत्नु भनेको सर्पलाई आएर टोक भनेर दिए जस्तो। त्यही भएर त्योबाट जोगिनुको लागि त आफूले नै खाटमा अथवा खटियामा मखेरदान लाएर सुतेको भने 95% सर्पबाट जोगिन्छ। यो कुरा हामीले बुझी जानी पनि हामी गर्दैनौँ।
बाँकीमा यो वर्ष हालसम्म 11 जनाले सर्पदंशबाट ज्यान गुमाइसकेका छन्। चिकित्सकका अनुसार नेपालमा पाइने सर्पमध्ये 20% मात्र विषालु हुन्छन्। सर्पले टोकिहाल्यो भने नआत्तिने र तत्काल अस्पतालमा पुग्ने हो भने जोखिम कम हुने उनीहरूको सुझाव छ।
हामीसँग छिमेक सरिफेरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतमा 100% चर्पीको पहुँच पुगेको क्षेत्रीय अनुगमन तथा सुपरिवेशन कार्यालयको दावी, सरसफाईका लागि साझा र प्रभावकारी काम गर्नुपर्नेमा जोड, जुम्लामा अनुसन्धान डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्यो लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। कालीकोटमा यो आर्थिक वर्षमा सुत्केरी व्यथाका कारण 6 जनाको ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ। विकट बस्ती, यातायातको असुविधा र सुविधा सम्पन्न अस्पताल नभएकाले पनि बच्चा र आमाको ज्यान बचाउन नसकेको अस्पतालले जनाएको छ। पूर्ण सुरक्षित मातृ घोषणा गर्न सबै गर्भवतीले स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउनु पर्ने भन्दै अभियान थाले पनि कालीकोटमा मातृ मृत्यु दर बढ़ेको स्वास्थ्य कर्मीहरूले बताएका छन्।
राप्ती नदीको कटान र डुबानको उच्च जोखिममा रहेका बाँकी होलिया र फतेपुरका बस्ती जोगाउन करिब 13 किलोमिटर पक्की तटबन्ध निर्माण शुरू गरिएको छ। वर्षातका बेला राप्ती नदीमा आउने बाढ़ीबाट हुने कटान र डुबानलाई नियन्त्रण गर्नका लागि करिब 1 अर्बको लागतमा बाढ़ी तथा डुबानको उच्च जोखिममा रहेको करिब 13 किलोमिटर लामो तटबन्ध निर्माण भइरहेको छ। जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालयले दाङले राप्ती नदी किनारका होलिया, खल्ला, झगडिया, ढलैया र गोरदुई लगायत विभिन्न 6 वटा स्थानमा पक्की तटबन्ध निर्माण भइरहेको जनाएको छ। आयोजनाका प्रमुख विनोद कुमार चापागाईले यसले राप्ती टतिया क्षेत्रका झण्डै 1 लाख जनतालाई सुरक्षित बनाउने लक्ष्य राखेको बताउनुभयो। स्थानीयले राप्ती नदीको दुवै किनारामा करिब 40 किलोमिटर क्षेत्रमा तटबन्ध निर्माणको माग गर्दै आए पनि सरकारले पर्याप्त बजेट उपलब्ध नगराएका कारण नदी कटानको उच्च जोखिममा रहेका विभिन्न 6 वटा स्थानको करिब 13 किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण शुरू गरिएको हो।
दैलेख जिल्ला अदालतले चालू आर्थिक वर्षमा परेका मुद्दा मध्ये 75% गति हासिल गरेको जनाएको छ। सूचना अधिकारी विनोद आचार्यले अघिल्लो वर्षको जिम्मेवारीमा सरेको 51 र यो वर्ष परेका 159 समेत गरेर 210 मध्ये 158 मुद्दाको फैसला भएको बताउनुभयो। उहाँले सबैभन्दा बढ़ी सम्बन्ध विच्छेदका 60 भन्दा बढ़ी मुद्दा रहेको जनाउनुभयो। जिल्ला न्यायाधीश सन्त चन्द्र लोवटले संसदीय निर्वाचनमा निर्वाचन अधिकृतको जिम्मेवारी वहन गर्नुपर्दा 2.5 महिना लागेको र नयाँ मुलुकीय संहिता ऐनको अभिमुखीकरण लगायतका कारण न्याय कार्यशालामा सहभागी हुँदा झण्डै 1.5 महिना खर्च भएको अवस्थामा पनि यो प्रगति सन्तोषजनक रहेको बताउनुभयो। सर्वोच्च अदालतले जारी गरेको तेस्रो पञ्चवर्षीय रणनीति योजनाले 200 भन्दा कम मुद्दा हुने जिल्ला अदालतमा 80% 200 देखि 300 मुद्दा परेका भए पनि 75% 300 देखि 500 मुद्दा परेको, जिल्लाले कम्तीमा 70% र 500 भन्दा माथि मुद्दा भएका 65% मुद्दा फैसला गरिसक्नुपर्ने लक्ष्य तोकेको छ।
सरकारले भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेदीलाई सिफारिश गरेको छ। मन्त्री परिषद बैठकले पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेदीलाई भारतका लागि नेपाली राजदूत सिफारिश गरेको हो। दीप कुमार उपाध्यायले राजीनामा दिएपछि दिल्ली स्थित नेपाली दूतावास राजदूत विहीन छ। कांग्रेस नेता समेत रहेका उपाध्याय राजदूतबाट राजीनामा दिएर कपिल वस्तुबाट प्रतिनिधि सभा चुनावमा लड्नु भएको थियो। यस्तै उदयराज पाण्डेले मलेसियाका लागि नेपाली राजदूतमा सिफारिश गरिएको परराष्ट्र मन्त्री प्रदीप ग्याउलीले बताउनुभयो।
प्रदेश नम्बर 5 का सांसदहरूले तत्काल स्थायी मुकाम र नामाकरण अविलम्ब तोक्न आग्रह गरेका छन्। प्रतिसभाको बैठकमा उनीहरूले वर्षाका कारण भएको डुबान र समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण समेत गराएका छन्। प्रदेशसभा सदस्य उत्तम कुमार ओलीले प्रदेश सरकारको स्थायी मुकाम र नामाकरण तोक्न आग्रह समेत गर्नु भएको हो। प्रदेशसभा सदस्य तेजबहादुर ओलीले रुकुम पूर्व र रुकुमकोट पुग्ने सड़क वर्षाका कारण अवरूद्ध भएकाले सड़क सञ्चालन गर्न माग समेत गर्नुभयो। प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना समयमै सम्पन्न गर्न सरकारको ध्यान आकर्षण समेत गराउनु भएको छ। हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सूर्यफेरोसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। पिस्तोल बिक्रीमा संलग्नको आशंकामा प्रहरी ललितपुरको नकिपुरबाट थप दुईजनालाई पक्राउ गरेको छ। उनीहरूबाट दुईवटा पिस्तोल र 56 राउण्ड गोलीसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिषद ललितपुरका एसपी शेखर खनालले बताउनुभयो। प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन। प्रहरीले अस्ति पनि जर्मन पिस्तोल बिक्री गर्न हिँडेका तीनजनालाई ललितपुरको नक्खीखोटबाट नै पक्राउ गरेको थियो।
भेरी खबरमा अब लागौं खेल खबरतिर। काठमाडौँमा हुने एभरेस्ट प्रिमियर लिग क्रिकेटका लागि काठमाडौँ किङ्सले संयुक्त अरब इमिरेट्सका कप्तान रोहन मुस्ताफालाई अनुबन्धन गरेको छ। केही समय अघि ईपीएलका लागि आयरल्याण्डका खेलाडी केभिन ओब्रायनलाई अनुबन्धन गरेको काठमाडौँ किङ्सले दोस्रो अन्तर्राष्ट्रिय खेलाडीको रूपमा मुस्ताफालाई भित्र्याएको हो। रोहनले यसअघि नेपालमै भएको धनगढ़ी प्रिमियर लीगमा पनि टीम चौराहाबाट खेल्दै सर्वोत्कृष्ट खेलाड़ीको पुरस्कार हात पार्नु भएको थियो। रोहन मुस्ताफाले 2020 र एक दिवसीय गरी यूएईबाट 50 भन्दा बढ़ी खेल खेलिसक्नु भएको छ।
विश्वकप फुटबलको विजेता फ्रान्सेली टोलीलाई देशकै सर्वोत्कृष्ट पदक लिजन दि अनरबाट सम्मानित गरिने भएको छ। फ्रान्सेली राष्ट्रपतिको कार्यालयबाट फुटबल टोलीलाई देशकै सर्वोच्च पदकबाट सम्मानित गरिने जनाएको छ। अस्ति राति मस्कोमा भएको फाइनलमा क्रोएसियालाई 4-2 हराउँदै फ्रान्सले 20 वर्षपछि विश्वकपको उपाधि उचालेको हो। विश्वकप ट्रफीसहित घर फर्किएको फ्रान्सेली फुटबल टोलीलाई पेरिस विमानस्थलमा भव्य स्वागत समेत गरिएको थियो। खेलाड़ी तथा प्रशिक्षकलाई राजधानी पेरिसमा पेरिस डाँडासहित पेडिस सहित विभिन्न स्थानमा अवलोकन समेत गराइएको थियो। फुटबल प्रशासनले आइतबार रातभर जितको खुसियाले समेत मनाएका छन्। उनीहरूले केही ठाउँमा हिंसात्मक घटना भएपछि प्रहरीले अश्रु ग्यास समेत प्रहार गरेको थियो। केही ठाउँमा छिटपुट घटना बाहेक अन्य ठाउँमा पूरै देशले विजय उत्सव समेत मनाएको जनाएको छ।
नेपालले दक्षिण एसियाली तथा आमन्त्रण तेक्वान्दोको प्रतियोगितामा 3 ठूला उपाधि सहित टीम च्याम्पियनको उपाधि जितेको छ। नेपाल समग्रमा 53 स्वर्ण 55 रजत र 80 काँस्य सहित च्याम्पियन हुन सफल भएको हो। भारतले 43 स्वर्ण 40 रजत र 39 काँस्य तथा कुर्तिमिनिस्तानले 7 स्वर्ण 2 रजत र 1 काँस्य जितेका छन्। नेपालले जुनियर र सिनियर दुवै समूहमा पनि टीम च्याम्पियनको उपाधि हात पारेको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतमा 100% चर्फीको पहुँच पुगेको क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयको दावी। सरसफाईका लागि साझा र प्रभावकारी काम गर्नुपर्नेमा जोड़।
जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्यो। केसीको स्वास्थ्य अवस्था जटिल बन्दै।
बर्खायाम शुरू भएसँगै पश्चिम तराईका विभिन्न जिल्लामा सर्पदंशको बिगबिगी बढ्यो। सर्पले डसेर बाँकेमा यो वर्ष 11 जनाले ज्यान गुमाए।
र एभरेस्ट प्रिमियर लिग क्रिकेटका लागि काठमाडौँ किङ्सले युएका कप्तान रोहन मुस्ताफलाई अनुबन्ध गर्यो। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको फेरि हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट सन्तोष र मधुबन बिदा हुन्छौ। नमस्ते।